الحمد لله رب العالمين والصلاة والسلام على سيدنا ومولانا محمد خاتم النبيين وعلى آله وأصحابه أجمعين وعلى كل من تبعهم بإحسان إلى يوم الدين أما بعد اللہ تبارک و تعالی نے اپنے فضل و کرم سے ہمیں ایسا دین عطا فرمایا ہے جو دنیا اور آخرت دونوں کی صلاح و فلاح کا ضامن ہے. اس سے دنیا بھی اچھی ہوتی ہے, آخرت بھی اچھی ہوتی ہے. اگر دین کے تمام احکام پر ہمیں ٹھیک ٹھیک عمل کی توفیق ہو جائے تو دنیا بھی خوشگوار اور آخرت بھی انشاءاللہ خوشگوار. وجہ یہ ہے کہ زندگی کا کوئی شعبہ ایسا نہیں ہے جس میں ہمارے دین نے ہمیں کچھ ہدایات اور تعلیمات عطا نہ فرمائی. ان تمام ہدایات اور تعلیمات کے مجموعے کا نام دین ہے. اور جیسا کہ بزرگوں نے فرمایا کہ جو انسان کی زندگی میں جن چیزوں کے بارے میں ہدایات عطا فرمائی گئی ہیں وہ پانچ شعبے ہیں. عقائد ہیں کہ عقیدہ درست ہونا چاہیے, عبادات ہیں نماز روزہ حج زکات وغیرہ, اور معاملات ہیں خرید و فروخت کے معاملات, نکاح طلاق کے معاملات, اور معاشرت ہے یعنی جب ایک دوسرے کے ساتھ رہ رہے ہوں تو دوسرے کے ساتھ کس طرح کا برتاؤ کرنا چاہیے, اور اخلاق ہے کہ آدمی کا دل کے اندر جو صفات ہیں اس کے باطن میں وہ صحیح صفات ہوں اور وہ اس کو صحیح کام کی طرف لے جائیں. یہ پانچ شعبے ہیں, عقائد, عبادات, معاملات, معاشرت, اخلاق. ان پانچوں شعبوں کے مجموعے کا نام دین ہے. اگر کوئی آدمی کسی ایک شعبے کو لے کر بیٹھ جائے اور دوسرے کو نظر انداز کر دے تو وہ دین کو صحیح طریقے سے دین پر عمل نہیں کر رہا. افتؤمنون ببعض الکتاب وتکفرون ببعض, اللہ تبارک و تعالی نے یہودیوں کے بارے میں فرمایا تھا کہ یہ وہ لوگ ہیں جو کتاب میں جو احکام دیے گئے ہیں ان میں سے کچھ پر تو ایمان لاتے ہیں اور کچھ کا انکاری کر دیتے ہیں. تو پانچوں کا مجموعہ ہے دین, اور ان پانچوں کی دین میں اہمیت ہے, اس کی پر عمل کی ضرورت ہے, اس کا علم حاصل کرنے کی ضرورت ہے. اتنا علم کہ آدمی شریعت کے مطابق زندگی گزار سکے. اگر یہ پانچوں شعبے درست ہو جائیں اور اس کے مطابق عمل ہم کرنے لگیں تو دنیا بھی درست اور آخرت بھی درست. خرابی ان میں سے کسی ایک شعبے کو نظر انداز کرنے یا اس کے اوپر عمل نہ کرنے سے پیدا ہوتی ہے. تو الحمدللہ جو عام طور سے مسجدوں میں لوگ جو مسلمان آتے ہیں اکثر و بیشتر الحمدللہ عقائد بھی ان کے فی الجملہ درست ہوتے ہیں اور عبادات کی اہمیت بھی ہوتی ہے, اسی لیے مسجد میں آتے ہیں یا کسی مجلس میں جاتے ہیں, کسی کا واعظ سنتے ہیں तो इसलिए सुनते हैं कि उनके दिल में इन चीजों की अहमियत है। लेकिन बाकी तीन शोबे ऐसे हैं कि जिनमें आजकल खास तौर पर गफलत बहुत ज्यादा है। मामलात कि मैं जो काम कर रहा हूं उसका हक अदा कर रहा हूं या नहीं, कोई खरीदो फरोख्त करता हूं तो उसमें कोई हराम की आमेजिश तो नहीं हो रही, हराम की मिलावट तो नहीं हो रही, कहीं मुलाजमत करता हूं तो मुलाजमत में मुझे तनख्वाह जो मिल रही है वो हलाल हो रही है या हराम हो रही है, जितना वक्त मैंने मुलाजमत के लिए मुकर्रर किया है उसमें मैं कोई कटौती तो नहीं कर रहा। अगर फर्ज करो कि जो मुलाजमत का वक्त मुकर्रर है उसमें आदमी पूरा हक वक्त न दे तो जितना वक्त उसने चोरी किया वो चोरी है, उसके मुकाबले में तनख्वाह जो मिलेगी वो हलाल नहीं होगी, वो हराम होगी। तो इसकी फिक्र कि आया मैं जो तनख्वाह ले रहा हूं या जो आमदनी मेरे पास आ रही है वो वाकईतन शरीयत के मुताबिक हलाल है या नहीं है, इसकी फिक्र। रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि ला यहिल्लु मालु मरिइन मुस्लिमिन इल्ला बितीब नफ्सिन मिन्हु औ कमा قال सल्लल्लाहु अलैहि वसल्लम, किसी भी मुसलमान का माल उसकी खुशदिली के बगैर हलाल नहीं है। खुशदिली के बगैर सिर्फ इजाजत नहीं फरमाया बल्कि खुशदिली। कोई आदमी अगर कोई किसी दूसरे की चीज इस्तेमाल करे इस तरह के, या तो बिला इजाजत इस्तेमाल कर ली, या अगर इजाजत ली तो इजाजत देने वाले ने खुशदिली से इजाजत नहीं दी, महज जबरदस्ती दे दी या दबाव में आकर दे दी या महज शर्मा शर्मी दे दी, तो भी वह हलाल नहीं। तो किसी मुसलमान का माल बगैर उसकी खुशदिली के हलाल नहीं है, रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया। तो आया हम जो अगर किसी से कोई चीज ले रहे हैं तो खुशदिली के साथ ले रहे हैं या नहीं ले रहे, इसकी फिक्र। तो मामलात की दुरुस्ती की फिक्र, मैं जो मुनाफे दुनिया के अंदर हासिल कर रहा हूं जिन चीजों से फायदा उठा रहा हूं वो आया मेरे लिए शरीयत के अतबार से मेरे लिए मुकम्मल तौर पर हलाल हैं कि नहीं है, इसकी फिक्र जो है वो बहुत कम हो गई। लोग नमाजें भी पढ़ लेंगे, रोजे भी रख लेंगे, एतकाफ भी कर लेंगे, तिलावत भी कर लेंगे, जिक्र अजकार भी कर लेंगे, लेकिन मामलात में जब जाते हैं तो वहां पर हलाल हराम की फिक्र बहुत कम हो गई है। फिर उसी तरह मुआशरत का जो शोबा है, यानी हम एक दूसरे के साथ जब मिलते हैं एक दूसरे के साथ जिंदगी गुजारते हैं तो क्या बर्ताव हमें दूसरे के साथ करना चाहिए, इसके बारे में बहुत ही तफसीली अहकाम शरीयत ने दिए हैं। इसको तो बिल्कुल ही दीन से लोगों ने खारिज ही कर लिया। कुछ पैसों के बारे में हलाल हराम की फिर भी किसी अल्लाह के बंदे को फिक्र हो जाती है, लेकिन मुआशरत यानी दूसरों के साथ जिंदगी गुजारने के तरीकों में मैं मेरी वजह से किसी को तकलीफ तो नहीं पहुंच रही, मैं किसी की इजा रसानी का सबब तो नहीं बन रहा, यह फिक्र बहुत ही कम है। और मुआशरत को लोगों ने दीन से बिल्कुल खारिज करार दे दिया, जैसे दीन का हिस्सा है ही नहीं। अगर कोई इसके खिलाफ काम करता है तो उसको गुनाह ही नहीं समझता कि मैंने कोई गुनाह किया। इसकी एक मिसाल देता हूं कि आजकल ये ट्रैफिक के कवायद होते हैं, जब आदमी सड़क के ऊपर कोई गाड़ी वाड़ी चलाता है तो अगर किसी ऐसी जगह आदमी गाड़ी रोक दे जहां दूसरे आदमी का रास्ता बंद हो जाए, तो यह सिर्फ इतनी बात नहीं कि गैर अखलाकी हरकत है, सिर्फ इतनी बात नहीं कि गैर कानूनी है, बल्कि गुनाह है यह। इसलिए कि आदमी दूसरे को तकलीफ पहुंचाने का सबब बन रहा है, दूसरे की इजहार आसानी का सबब बन रहा है। क्योंकि जब फर्ज करो आप ऐसी जगह गाड़ी खड़ी करके चले गए, चाहे नमाज ही के लिए गए हूं, फर्ज करो लेकिन ऐसी जगह गाड़ी खड़ी करके चले गए कि दूसरे आदमी की गाड़ी वहां जाकर फंस गई। अब उसको कोई जरूरत जल्दी दिक्कत दरपेश है, अस्पताल जाना चाहता है, उसके मुलाजमत का वक्त हो रहा है या और कोई उसको काम दरपेश है, लेकिन आपकी गाड़ी के बीच में खड़े होने की वजह से वो नहीं चल सकता, तो इशारा हराम है। ये ऐसा ही गुनाह है जैसा अल्लाह बचाए, यानी जो मशहूर गुनाह होते हैं उसी किस्म का ये भी गुनाह है, लेकिन कोई इसको गुनाह नहीं समझता। इसलिए कि मुआशरत के जो अहकाम हैं उनको दीन से बिल्कुल खारिज करार दे दिया है, समझा कि इसके दीन का हिस्सा ही नहीं है। हालांकि शरीयत ने इस कदर ताकीद फरमाई है और अपने अहकाम में इतनी रियायत फरमाई है कि जगह जगह कुरान और हदीस में इसका हुक्म दिया गया है, उसके बारे में अहकाम अता फरमाए गए हैं, फुकहाए किराम ने उसके मसाइल लिखे हैं। तो हमारे हजरत हकीमुल उम्मत मौलाना अशरफ अली साहब थानवी कद्दसल्लाहु ताला सिर्रहु, अल्लाह ताला उनके दर्जात बुलंद फरमाए, हम उन्हीं की किताबें पढ़ पढ़ कर कुछ दीन की समझ हासिल करने की कोशिश करते हैं, और ये मजलिस हमेशा हजरत के ही किसी इरशाद के ऊपर आमतौर से मैं किया करता हूँ। तो हजरत के यहाँ इसका बड़ा एहतमाम था कि मामलात भी दुरुस्त हों, इबादत और अकायद के साथ मामलात भी दुरुस्त हों और मुआशरत और अखलाक भी दुरुस्त हों। अगर ये दुरुस्त नहीं है तो नफली इबादतें बहुत अच्छी चीज है, लेकिन अगर कोई शख्स कोई नफली इबादत सारी जिंदगी ना करे, फर्ज करो, तो अल्लाह तबारक व तआला के यहाँ उससे पूछ नहीं होगी कि तूने नफली इबादत क्यों नहीं की, उसकी वजह से वो दोज़ख में नहीं जाएगा। लेकिन अगर मामलात में कोई खराबी हो गई और मुआशरत के अंदर कोई खराबी ऐसी हो गई जिससे दूसरे को तकलीफ पहुंच गई, तकलीफ का सबब बन गया ये, तो ये गुनाहगार है और इसकी पूछ होगी। और जब तक कि वो जिसको तकलीफ पहुंचाई है वो मुआफ ना कर दे, उस वक्त तक इस गुनाह की तलाफी नहीं हो सकती, सिर्फ तौबा से भी नहीं होती, क्योंकि हुकूकुल इबाद वो चीज है कि उसकी तलाफी अगर उस किसी शख्स का हक फौत कर दिया हो, किसी को तकलीफ पहुंचा दी हो, तो सिर्फ तौबा कर लेने से माफ नहीं होगा कि आपने घर बैठ के तौबा कर ली कि अल्लाह मुझे माफ कर दीजिए, बल्कि जिसका हक पामाल किया उससे या तो माफी मांगे वो माफ करे या उसका हक उसको पहुंचाए, इसके बगैर माफी नहीं होती। इस वास्ते हजरत के यहां इस बात का बड़ा सख्त एहतमाम था कि उनके पास जो लोग अपनी इस्लाह के लिए जाते थे तो उनके मामलात और माशरत और अखलाक की खास तौर पर हजरत वाला जांच परख किया करते थे कि आया इनकी माशरत और अखलाक और मामलात दुरुस्त हुए कि नहीं हुए। मैंने अपने एक बुजुर्ग से ये बात सुनी कि हजरत वाला के एक मुरीद थे और हजरत ने उनको अपना खलीफा भी बना दिया था, खिलाफत भी दे दी थी, यानी उनको बैत करने की इजाजत दे दी थी, दूसरों की इस्लाह की इजाजत दे दी थी। रहते थे किसी और शहर में, तो एक मर्तबा वो हजरत से की ज्यारत के लिए आए सफर करके, रेल में सफर करके, तो उनका एक छोटा बच्चा भी साथ था, तो बरकत के लिए हजरत के पास दुआ लेने के लिए उसको भी लेकर आए थे। तो हजरत वाला ने को सामने बताया कि मेरा बच्चा है, हजरत ने दुआएं दी, बच्चे को शफकत फरमाई, लेकिन फिर पूछा कि जब तुम रेल में आ रहे थे तो इस बच्चे का टिकट पूरा लिया था या आधा लिया था? उसकी पहले उम्र पूछी तो पता चला कि उम्र जो है वो 12 साल से ऊपर है। तो हजरत ने पूछा कि तुमने टिकट इसका पूरा लिया था या आधा लिया था? मैंने कहा हजरत आधा लिया था। कि आधा क्यों लिया था, जबकि इसकी उम्र 12 साल हो चुकी है और कानून यह है कि 12 साल के बच्चे का तो पूरा टिकट लेना होता है। तो उनके मुंह से निकला कि हजरत ये देखने में बिल्कुल ही 12 साल से कमी का लगता है देखने में। तो उसने फरमाया इन्ना लिल्लाह हो जाए, इसका मतलब यह हुआ है कि आपको तसव्वुफ की हवा भी नहीं लगी और फिर खिलाफत वापस ले ली। जब मैं जो तुम्हें खिलाफत दी थी या मजाक बनाया था इस्लाह का वो वापस ले। क्यों? इसलिए कि टिकट पूरा नहीं लिया था और यह जमाना भी वो है जब अंग्रेज की हुकूमत थी, रेलें भी अंग्रेज की हुकूमत की चलती थी। ले तो हजरत फरमाते हैं कि तुमने सवारी के कायदे के खिलाफ आधा टिकट लेकर जो है एक तरह से आधे टिकट की चोरी की, और चोरी भी किसकी की? गवर्नमेंट की, हुकूमत की चोरी की। और हुकूमत के पास जो माल होता है उसमें सारे इंसानों का पैसा होता है, हुकूमत के पास पैसे कहाँ से आते हैं? लोगों के पैसे होते हैं, आवाम के टैक्स वगैरह के जरिए हासिल करते हैं। तो इस वास्ते अगर हुकूमत के किसी माल को तुमने सरकारी अमलाक को नुकसान पहुंचाया तो ये सिर्फ एक शख्स की हक तलफी नहीं हुई, पूरी कौम की हक तलफी हुई। किस किस से माफी मांगते फिरोगे? लिहाजा वापस ले। आप जरा अंदाजा कीजिए कि हम आया वाकईतन इस तरह की ये फिक्र हमारे दिलों में पैदा होती है कि हमारे मामलात और हमारे काम जो हैं वो शरीयत के मुताबिक हो रहे हैं या नहीं हो रहे। तो हजरत के यहां इसका बड़ा, हजरत ये फरमाया करते थे कि अगर मैं अपने मुताल्लिकीन में से किसी के बारे में सुनता हूं कि इन्होंने कुछ मामूलात जो होते हैं ना औरादो वज़ाइफ के, औरादो अज़कार, जब कोई किसी के पास इस्लाह के लिए जाता है तो उमूमन उनको कुछ बताया जाता है, भाई रोज़ाना तुम ये जिक्र किया करो, ये इतनी तिलावत करो, इतनी दुआएं मांगो, इतना जिक्र करो, ये सब नफली आमाल हैं। लेकिन इस तरीक को के अंदर चलने के लिए ये बड़े मुमिन तो मुआविन होते हैं और इनकी पाबंदी की भी तलकीन की जाती है कि भाई इसको पाबंदी के साथ अदा करो, जितना पाबंदी करोगे उतना ही नफ़ा होगा, उतना ही इंशाल्लाह ताला नफ्स और शैतान से मुकाबले में मदद मिलेगी। लेकिन हजरत फरमा देते कि अगर किसी अपने साथी के बारे में मैं ये सुनता हूँ कि उसने औरादो वज़ाइफ में कोई कमी की है तो रंज होता है लेकिन नफरत नहीं होती। लेकिन अगर किसी के बारे में सुनता हूं कि इसने मामलात में या माशरत में किसी की हक तलफी की है तो फरमाया नफरत हो जाती कि अभी तक इसको इतना भी दीन का एहसास नहीं हुआ। इस वास्ते हजरत वाला के यहां इसका बड़ा एहतमाम था कि माशरत के अहकाम को एहतमाम के साथ बयान फरमाते थे और उसकी निगरानी भी फरमाते थे। और उसी के लिए माशरत के अहकाम को हजरत वाला ने इस किताब में जमा फरमाया जो आदाबुल माशरत के नाम से छपी हुई है, क्योंकि माशरत के अहकाम मुख्तलिफ किताबों में बिखरे हुए हैं तो हजरत वाला ने उसको यकजा कर दिया ताकि उसके जरिए आदमी अपनी मुआशरत को दुरुस्त कर सके। तो ये वो किताब है आदाबुल मुआशरत, और रमज़ान से पहले मैंने एक दिन इसी को शुरू किया था और मकसद ये था कि अल्लाह तबारक व तआला अपने फजल व करम से हमें दीन के इस शोबे को भी सही समझने और उस पर अमल करने की तौफीक भी अता फरमाए, उसकी अहमियत भी हमारे दिलों में पैदा कर। सबसे पहली बात तो यह है कि अहमियत पैदा हो दिल में कि ये भी दीन का कोई अहम शोबा है। जैसे कि इस वक्त गफलत पाई जाती है कि उसकी तरफ ध्यान ही नहीं, उसको दीन का हिस्सा नहीं समझा जाता, कम से कम वो गफलत दूर हो और हम माशरत के अहकाम को समझना शुरू करें। हमारे यहाँ दारुल उलूम में कई साल असर के बाद उसका एक एक جملہ جو ہے وہ سنایا جاتا تھا، مگر میں دیکھتا تھا کہ بعض اوقات آواز صاف نہیں آ رہی، بعض اوقات اس کا پورا مطلب اور پس منظر پوری طرح سمجھ میں نہیں آیا، تو اس واسطے اس کا پورا فائدہ حاصل نہیں ہوا۔ تو خیال آیا کہ اللہ تعالیٰ کے نام پر ہم جو اتوار کے دن جمع ہوتے ہیں تو حضرت والا کی یہ کتاب پڑھتے جائیں، اور اللہ تبارک و تعالیٰ ہمیں توفیق دے کہ اس کے جو احکام و تعلیمات ہیں ان کو سمجھیں بھی، اور اس پر اللہ تعالیٰ ہمیں عمل کی بھی توفیق عطا فرمائے۔ اتنی پہلی بات عرض کر دوں کہ ساری معاشرت کے جتنے احکام ہیں وہ اس کی بنیاد دو حدیثیں ہیں نبی کریم صلی اللہ علیہ وسلم، وہ دو حدیثیں سمجھ لینی چاہیے اور اپنی زندگی میں ان کو منطبق کرنے کی کوشش کرنی چاہیے، تو انشاءاللہ معاشرت کی ساری باتیں درست ہو جائیں۔ ایک حدیث وہ ہے جس میں رسول کریم صلی اللہ علیہ وسلم نے یہ ارشاد فرمایا کہ المسلم من سلم المسلمون من لسانه ویده، مسلمان در حقیقت وہ ہے جس کی زبان سے بھی اور جس کے ہاتھ سے بھی دوسرے مسلمان محفوظ رہے، یعنی جس کی زبان سے بھی کسی کو کوئی تکلیف نہ پہنچے، جس کے ہاتھ سے بھی کسی دوسرے کو تکلیف نہ پہنچے، اس سے مسلمان سالم رہیں، سلامتی میں رہیں۔ اور لفظ جو استعمال فرمایا سرکار دو عالم صلی اللہ علیہ وسلم نے وہ المسلم من سلیما، المسلم کا مادہ بھی سلامتی ہے اور سلیما کا مادہ بھی سلامتی ہے، تو بتایا کہ اصل میں مسلمان وہ ہے کہ جو سلامتی کا پیغام دے دوسروں، جس کے ہر قول و فعل میں دوسرے کے لیے سلامتی ہو، کوئی ادنا تکلیف اس کے ذریعے اس سے کسی دوسرے کو نہ پہنچے۔ یہ ایک بنیادی اصول سرکار دو عالم صلی اللہ علیہ وسلم نے یہ بتا دیا، اور علماء کرام نے یہ فرمایا کہ یہ جو فرمایا گیا ہے کہ بھئی مسلمان کو کوئی تکلیف نہ پہنچے، اس سے مسلمانوں کو کوئی تکلیف نہ پہنچے، یہ اس لیے کہ مسلمان معاشرے میں بات کی جا رہی ہے، لیکن کسی غیر مسلم کو بھی ناواجبی تکلیف پہنچانا بھی اتنا ہی ناجائز ہے، کسی غیر مسلم کو بھی، جتنی شریعت نے مثلا جہاد کا حکم دیا ہے تو وہ جہاد اپنی جگہ پر ہے، جہاد کا جب وقت آئے تو جہاد کے احکام اس کے اوپر لاگو ہوں گے، لیکن اگر ہم غیر مسلم ہمارے ساتھ امن کے ساتھ رہ رہے ہیں تو ان کو تکلیف پہنچانا بھی ناجائز ہے اور وہ بھی شریعت میں منع ہے۔ ہمارے فقہائے کرام نے لکھا ہے کہ اگر کوئی غیر مسلم تمہارے ساتھ رہتا ہو اور اس کو اے کافر کہہ کر خطاب کرنے سے اس کو تکلیف ہوتی ہو تو کافر کہہ کر خطاب کرنا اس کو جائز نہیں، یا کافر کہہ کر خطاب کرنا جائز نہیں اگر اس کو اس سے تکلیف ہوتی ہے، تو اتنی شریعت نے رعایت رکھی ہے۔ تو ایک تو بنیادی حدیث وہ ہے نبی کریم صلی اللہ علیہ وسلم کا یہ ارشاد، اللہ تعالی ہمارے دلوں میں بٹھا دے اس کو، المسلم من سلم المسلمون من لسانه ویده، سلامتی میں رہیں مسلمان اس سے، اس کی زبان سے بھی اس کے ہاتھ سے بھی۔ اور زبان اور ہاتھ کا ذکر اس لیے فرمایا کہ عام طور سے تکلیفیں انہی دو چیزوں سے پہنچتی ہیں، زبان سے یا ہاتھ سے، لیکن اس کا مطلب یہ نہیں ہے کہ کسی اور چیز سے اگر تکلیف پہنچا دے تو وہ جائز ہے، مطلب یہ ہے کہ تکلیف سے سلامتی میں رہے دوسرے لوگ، اور سلامتی جو مانا یہ ہے کہ نہ تو جسمانی تکلیف پہنچے نہ ذہنی تکلیف پہنچے، کسی کو ذہنی تکلیف دینا، کسی پریشانی میں مبتلا کر دینا، کسی تشویش میں، کسی اضطراب میں ڈال دینا، چاہے آپ نے اس کو مارا نہیں، اس کو کوئی جسم کو اس کے جسم کو کوئی تکلیف نہیں پہنچی، لیکن ایک ذہنی تشویش میں مبتلا ہو گیا آدمی، تو یہ بھی اس کو تکلیف پہنچانا ہی ہے، اور ایک مسلمان کو اس سے بھی پرہیز کرنا ضروری ہے. دیکھو شریعت نے اللہ تعالیٰ کے فضل و کرم سے اگر شریعت کے احکام پر ہم غور کریں تو ہمیں ہر چیز میں نظم و ضبط سکھایا کہ جو کام کریں وہ نظم و ضبط کے ساتھ کریں. نماز ہے کیا, کتنی سخت تاکید فرمائی سرکار دو عالم صلی اللہ علیہ وسلم نے کہ صفوں کو سیدھا رکھو. صف کو سیدھا رکھنے کا کتنا اہتمام فرمایا, کتنی تاکید فرمائی قدم قدم پر. اور حضرت فاروق اعظم رضی اللہ عنہ کے بارے میں روایات میں آتا ہے کہ جب آپ نماز پڑھانے کے لیے تشریف لاتے تھے تو پہلے سارے صف کی نگرانی کرتے تھے, اگر کوئی آگے پیچھے ہو رہا ہوتا تھا تو پہلے کہتے قدم یا فلان آخر یا فلان, تم آگے ہو جاؤ تم تھوڑا پیچھے ہو جاؤ. اب تو ماشاءاللہ صفوں کے نشان بنے ہوئے ہیں تو اس میں آسان ہو گیا ہو جاتا ہے سب کا سیدھا کرنا. اتنی تاکید فرمائی, قسم کھائی اللہ تعالیٰ نے وہ صاف پاتے صفن, قسم ہے ان لوگوں کی جو صف بنا کر کھڑے ہوتے ہیں. تو اللہ تبارک و تعالیٰ نے کو اتنی یہ بات پسند ہے کہ قسم کھائی. کیوں بھائی, یہ تو ایک سب نماز کسی طرح بھی آگے پیچھے ہو کر پڑھ لیتے تو کیا تھا, لیکن اللہ تعالیٰ نے یہ طریقہ ہمیں سکھایا نظم و ضبط ہر کام کے اندر. تو ایک مسلمان کو اس نظم و ضبط کا نمونہ ہونا, یہ نہیں کہ بس جب نماز ہو رہی ہے تو بے شک وہ صاف پات سب پر کا اہتمام ہے, جب آپ دوسری جگہ گیا تو ایک بھیڑ ہو گئی اور دھکا پیل شروع کر دی, یہ شریعت کا نہ حکم ہے نہ تقاضا ہے نہ مزاج ہے. تو ایک تو حدیث یہ ہے جو میں نے سنائی, المسلم من سلم المسلمون من لسانه ویده, ایک بات. دوسری بنیاد ہے وہ حدیث جس میں رسول کریم سرورت عالم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ احب لأخيك ما تحب لنفسك وکرہ لأخيك ما تکرہ لنفسك او کما قال صلی اللہ علیہ وسلم, کہ اپنے بھائی کے لیے بھی وہی بات پسند کرو جو اپنے لیے پسند کرتے, اس کے لیے بھی وہ بات ناپسند کرو جو اپنے لیے ناپسند کرتے. یعنی یہ بات نہیں ہے کہ اپنے لیے کوئی اور پیمانہ ہے اور دوسرے کے لیے کوئی اور پیمانہ ہے. جب کسی کے ساتھ کوئی سلوک کر رہے ہو تو یہ سوچو کہ اگر یہ سلوک میرے ساتھ یہ کرتا تو مجھے اچھا لگتا یا برا لگتا, مجھے تکلیف پہنچتی یا راحت ملتی, یہ پہلے سوچ لو. اگر تم اپنے لیے اس سلوک کو گوارا کرتے ہو تو بے شک دوسرے کے ساتھ بھی گوارا کرو, لیکن اپنے لیے اگر ناپسند کرتے ہو تو دوسرے کے لیے پھر اس کو پسند کرنے کا اور دوسرے کے لیے ایسا سلوک روا رکھنے کا کوئی جواز نہیں. یہ بنیاد ہے معاشرت کے احکام کی, یہ دو حدیثیں. دوسرے کو تکلیف پہنچانے سے احتراز اور دوسرے کے ساتھ ایسا ہی سلوک کرنا جیسا آدمی اپنے لیے پسند کرتا ہے, یہ ساری معاشرت کے احکام کی بنیاد ہے ان دو حدیثوں پر. تو حضرت والا نے انہی کی بنیاد پر یہ احکام ذکر فرمائے ہیں اور یہ احکام خود حضرت نے اپنی طرف سے معاذ اللہ گھڑ نہیں لیے, قرآن و حدیث سے ماخوذ ہے اور فقہاء کرام کی کتابوں سے ماخوذ ہیں, فقہ کے اندر بھی مذکور ہیں اور تصوف کی کتابوں میں بھی مذکور ہیں. تو اب حضرت نے شروع کیا ہے سب سے پہلے سلام اور مسافہ کے احکام سے. اللہ تبارک و تعالیٰ نے اپنے فضل و کرم سے ہمیں ایک ایسا تحیہ عطا فرمایا کہ جب ایک دوسرے سے ملیں تو ایسا تحیہ عطا فرمایا کہ جو جس کی کوئی نظیر کسی مذہب میں ملت میں نہیں ہے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ, یہ تنہا ایک ایسا جملہ ہے ایسی دعا ہے کہ اگر یہ ایک مرتبہ بھی قبول ہو جائے کسی کے حق میں تو اس کے دین و دنیا سب درست ہو جائے. سلامتی ہو تمہارے اوپر اور اللہ کی رحمت ہو, اللہ کی برکتیں نازل ہوں. अब बताओ सलामती जो ऐसी चीज है, सलामती के माना यह है कि कोई कोई भी बात तकलीफ की ना हो, ना दुनिया में ना आखिरत में। सेहत तुम्हें हासिल हो, अगर सलामती के अंदर सेहत आ गई, सलामती के अंदर खुशहाली आ गई, सलामती के अंदर दुनिया के तमाम मुनाफे आ गए, सलामती के अंदर अजाब कब्र से हिफाजत आ गई, सलामती के अंदर हशर की आसानी आ गई, सलामती के अंदर कयामत के तमाम मनाजिर की आसानी आ गई, सारी चीजें इसमें जमा हैं। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकात, ऐसी चीज है। और दुनिया में जितने लोग जो हैं वो जो जब एक दूसरे से मिलते हैं तो उनकी उन वो भी आखिर कोई ना कोई तहिया एक दूसरे को करते हैं, तो अब उसमें किसी में भी ये जामियत नहीं है जो अल्लाह तबारक व तआला ने हमें आता फरमाई है इस सलाम के अंदर, किसी में वो जामियत नहीं है। भाई गुड मॉर्निंग कह दिया, सुबह को किसी से मुलाकात हुई तो गुड मॉर्निंग कह दिया, शाम को हुई तो गुड इवनिंग कह दिया, तो भाई गुड मॉर्निंग का माना यह कि तुम्हारी सुबह अच्छी अच्छी सुबह, दुआ के अल्फाज भी नहीं है, अच्छी सुबह। तो भाई सुबह अच्छी हुई तो शाम अच्छी ना हो, अब वो और रात अच्छी ना हो तो वो एक खास हद तक महदूद होकर रह गए। और अल्लाह तबारक तआला ने हमें जो सिखाया वो ऐसी नेमत है कि अगर वो हासिल हो जाए तो दुनिया आखिरत की कोई हाजत उसमें बाकी नहीं रहती। लेकिन उसके कुछ आदाब हैं, वो आदाब अक्सर और बेशतर भूल जाते हैं हम लोग, उसकी वजह से ये सलामती का कलेमा बजाय फायदा पहुंचाने के नुकसान का सबब बन जाता है। चुनाचे ताकीद ये फरमाई गई है कि सलाम करो ऐसे वक्त में जबकि उसका सुनने वाले को उससे राहत पहुंचे, लेकिन जहां तकलीफ पहुंचने का अंदेशा हो वहां सलाम करने को मना कर दिया शरीयत। मसलन हदीस में यह बेबी इसकी यह हुक्म बयान फरमाया गया है और फुकहाए किराम ने भी बयान फरमाया है कि किसी भी ऐसे वक्त में सलाम करना जिसमें दूसरे को जवाब देने में तकलीफ हो, ऐसे वक्त में सलाम करना न करो। एक आदमी मशगूल है किसी काम के अंदर, मुनहमिक है और ख्याल है कि अगर मैं इसको सलाम करूंगा तो इसको तकलीफ पहुंचेगी, ऐसे में सलाम नहीं करना चाहिए। कोई आदमी तेजी में जा रहा है, ऐसा महसूस हो रहा है कि उसको कोई जल्दी है जाने की, उसमें सलाम नहीं करना चाहिए। कोई शख्स जो है वो लोग बैठे हुए हैं मजलिस में, जैसे हम इस वक्त बैठे हुए हैं, कोई आदमी बात कर रहा है दूसरे सुन रहे हैं, तो कोई दूसरा बाहर से आए तो उस वक्त में सलाम नहीं करना चाहिए, चुपके से बैठ जाना चाहिए। तो उसमें इस बात की रियायत की गई है कि ऐसे वक्त में सलाम न करें जबकि दूसरे को सलाम का जवाब देने में कुछ तकलीफ हो। खाना खा रहा है, हदीस वो फुकहाए किराम ने फरमाया कोई आदमी खाना खा रहा है तो सलाम ना करो, अगर वो खाने में मशगूल है तो, और उसको उससे तकलीफ पहुंचने का अंदेशा है, मत करो। जहां सलाम से कोई फितना पैदा होता हो वहां पर सलाम करने से मना किया गया। और आदाब ये बताए गए कि बड़ा छोटे को सलाम करे, छोटा बड़े को सलाम करे, जो अदना हालत में है वो आला हालत वाले को सलाम करे। और लेकिन अगर फर्ज करो उसे नहीं किया तो छोटे को, छोटे ने अगर नहीं किया तो बड़े की कोई तौहीन नहीं है कि वो छोटे को सलाम ना करे, बड़ा भी छोटे को सलाम, बच्चों को भी सलाम किया जाए, बच्चों को भी किया जाए ताकि उनको आदत पड़े। तो ये सारे अहकाम हैं सलाम से मुताल्लिक, और हासिल उसका यह है कि ऐसे वक्त में ना करो जबकि दूसरे को उससे तकलीफ पहुंचने का अंदेशा हो। यह कुछ मैंने पिछली मजलिस में भी उसकी कुछ तफसील अर्ज की थी। और یہ حدیث میں فرمایا رسول کریم صلی اللہ علیہ وسلم نے کہ اگر کوئی شخص چل رہا ہے تو وہ بیٹھے ہوئے آدمی کو سلام کرے، جو آدمی سوار ہے وہ چلتے ہوئے آدمی کو سلام کرے، کیونکہ جو آدمی سوار ہے وہ اپنے آپ کو ذرا اعلیٰ حالت میں سمجھتا ہے، تو ایسا نہ ہو کہ اس کے دل میں یہ تکبر آ جائے کہ بھئی میں اس بات کا مستحق ہوں کہ یہ مجھے سلام کرے، میں کیوں نہ کروں. اس لیے حدیث میں رسول کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ سوار آدمی چلتے ہوئے کو کرے، چلتا ہوا آدمی بیٹھے ہوئے کو کرے. یہ حدیث میں رسول کریم صلی اللہ علیہ وسلم کی تلقین ہے. اور بھائی جس طرح سلام کے یہ آداب ہیں کہ ان سے کسی کو تکلیف نہ پہنچے، اس سے زیادہ اس میں مصافحے کا حکم ہے. حدیث میں یا رسول کریم صلی اللہ علیہ وسلم کا ایک ارشاد مروی ہے کہ آپ نے یہ فرمایا واللہ عالم کہ سلام کا تتمہ مصافحہ ہے، سلام کا تکملہ مصافحہ ہے. اور فقہائے کرام نے احادیث کی روشنی میں یہ بات ارشاد فرمائی ہے کہ کسی کو سلام کرنا تو سنت ہے، سنت مؤکدہ ہے، کیونکہ رسول کریم صلی اللہ علیہ وسلم نے افشو السلام فرمایا کہ سلام کو رواج دو اپنے معاشرے کے اندر، وہ تو سنت مؤکدہ ہے. سلام کا جواب دینا واجب ہے، یعنی کسی نے سلام کیا تو جواب دینا اس کا واجب ہو گیا. ابتدا میں سلام کرنا سنت ہے، جواب دینا واجب ہے، لیکن سلام کرنا سنت ہے، مصافحہ کرنا مستحب ہے، یعنی سنت سے کم درجہ، مستحب ہے. کر لے تو بہت اچھی بات ہے، نہ ہو سکے تو کوئی ایسی بات نہیں ہے. لیکن جب سلام میں یہ بات مد نظر رکھنی ضروری ہے کہ اس سے کسی کو تکلیف نہ پہنچے، تو مصافحے میں تو بطریق اولا یہ رعایت انتہائی ضروری ہے کہ اس سے کسی کو تکلیف نہ پہنچے. اس معاملے میں ہمارے معاشرے کے اندر اس قدر، میں تو کہوں گا کہ شاید گمراہی کی حد تک بے اعتدالی اور بے احتیاطی ہے کہ الامان والحفظ، لوگوں نے مصافحے کو صرف مستحب نہیں واجب فرض عین سمجھ لیا، اور اس مصافحے کی خاطر کتنی تکلیفیں دوسرے کو دینی پڑے ہیں اس کا کوئی احساس نہیں. حدیث میں جب سلام کے یہ حکم ہے تو حضرت والا فرماتے ہیں، حضرت کی میں بات نقل کرتا ہوں کہ حضرت والا فرماتے ہیں کہ حدیث میں یہ ہے کہ مصافحہ متمم سلام ہے، یعنی سلام کا تکملہ ہے، اور سلام کے لیے کچھ قواعد مقرر ہیں، تو مصافحے کے لیے جو اس کے تابع ہے بطریق اولا وہ قواعد ہوں گے. چنانچہ حضرت نے فرمایا کہ مصافحہ ایسے وقت مت کرو، پہلی بات، کہ دوسرے کے ہاتھ کسی ایسے شغل میں رکے ہوں کہ ہاتھ خالی کرنے میں اس کو خلجان ہوگا. اب آدمی کے ہاتھ تو مشغول ہے، آپ نے ہاتھ بڑھا دیے مصافحے کے لیے، تو اب وہ بیچارہ پریشان ہوگا کہ میں کس طرح اپنے ہاتھ کو خالی کروں. ایسی صورت میں صرف سلام پر کفایت کرو، مصافحے کی کوشش نہ کرو. یہاں الٹا معاملہ یہ ہو رہا ہے، میں نے عرض کیا تھا کہ سلام سنت موقعہ ہے، مصافحہ مستحب ہے. لوگ سلام تو کرتے نہیں، بکثرت یہ دیکھ نظر آتا ہے، میرے ساتھ تو بہت پیش آتا ہے، سلام تو کیا نہیں، اب مصافحے کی حاضری بڑھا دیا. بھائی سلام جو ضروری چیز تھی وہ تو چھوڑ دی اور مصافحے کے لحاظ، اس میں بھی اس بات کا لحاظ نہیں کہ مصافحہ جو ہے وہ کس حالت میں کرنا چاہیے، کس حالت میں نہیں کرنا چاہیے. हाथ आदमी के मशगूल हो और उसमें आपने हाथ बढ़ा दिया, वो बेचारा क्या करे, वो फेंके वो चीजें जो हाथ में है। मैं आपसे बिल्कुल सही वाक्य बयान कर रहा हूँ। इसी अभी कुछ दिन पहले मस्जिद नबवी में तरावी पढ़ने के बाद मैं बाहर निकल रहा था, तो एक हाथ में मैंने बड़ी सी जानमाज थी, अच्छी खासी वो मोटी जानमाज थी, बड़ी लंबी चौड़ी, और एक हाथ में जूते थे। अब मुसाफिर का दौर चल गया कि दौड़ नहीं चल गया, दौड़ चल गई। तो उस वक्त मैंने कोई सूरत नहीं थी सिवाय इसके कि उनसे माजरत की जाए, तो मैंने ये कह दिया कि भाई जब किसी आदमी के दोनों हाथ मशगूल हों तो उस वक्त में मुसाफा नहीं करना चाहिए, ये मैंने मसला बता दिया। एक साहब बड़े नाराज हो गए, हमें तो आपके साथ बड़ी मोहब्बत थी, अकीदत थी, आज से वो सब आपने मलियामेट कर दिया, मुसाफा जो है वो करने से इनकार कर दिया, नाराज हो गए। मैंने कहा भाई मैं आपको भाई को मसला बता रहा हूँ, तो मसला ये है कि जब बताओ मेरे हाथ में ये जानमाज है, एक तरफ जूते, ये दोनों चीजें फेंकूं और फिर आपसे मुसाफा करूं, या ये कि कोई एक चीज फेंकूं, क्या तरीका ख्याल। मगर वो नाराज नहीं समझ, कहने की जी हम तो अब तक ये समझ से आए कि मुसाफा करना बड़ा सवाब का काम है, गुनाह झड़ते हैं उससे, और बुजुर्गों से मुसाफा करने से बरकत हासिल होती है। तो मैंने कहा भाई बोल तो मैं बुजुर्ग नहीं हूं कि जिसकी मुसाफे के लिए आप इतने बेताब हों, और दूसरा ये कि अगर कोई बुजुर्ग हो भी तो उसको जब उसके हाथ मशगूल हो तो उस वक्त हाथ ना बढ़ाएं, उसको तकलीफ देना है। मगर उनकी समझ में नहीं आई, वो कुछ बड़बड़ाते हुए निकल गए। तो ये सूरत हाल पैदा हो गई कि मुसाफिर को इतना लाजमी, इतना जरूरी, कुछ हो जाए, आसमान टूट जाए, जमीन फट जाए, लेकिन मुसाफा करना जरूरी, खास तौर से जब कोई वाज होता है, कोई मजलिस होती है, उसके इख्तिताम पर एक सैलाब तूफान मुसाफिर। मैं आपसे सच बताता हूं कि एक जगह बयान हुआ, बयान के बाद मुसाफिर का इतना तूफान खड़ा हुआ कि वो मस्जिद थी, मस्जिद के खिड़की थी, लोग खिड़की में से कूद कूद कर एक दूसरे के ऊपर और मुसाफा कर, यानी इतनी बेगानगी दीन से कि जो चीज शरीयत ने मना की है। अब इसमें होता क्या है, हुजूम के अंदर जब मुसाफे का की लोग कोशिश करते हैं तो ये भी परवाह नहीं होती कि मैं दूसरों को चीर कर, फाड़ कर, रास्ता बनाकर, कुचल कर, एक दूसरे के कंधों पर हाथ रखकर किसी तरह हाथ पहुंच जाए मेरा, वो ये सब करते हैं। तो एक तकलीफ जो मजमा है उसमें उसको, जिसको भी आपने रौंदा बीच में, उसको तकलीफ पहुंचाई, और जिससे मुसाफा कर रहे हैं उससे तकलीफ। अक्सर वेस्टर नमाज पढ़ के जुबा के निकला करता था लोगों को, तो ये इस मंजर होता था, क्या क्या के थक गया लोगों को समझा के, और उसमें बाद लोग जो हैं वो जो पीछे होते हैं और बाद अवकात पीछे रह गए, तो पीछे से ठोका मार के एक, और वो गया ये कह रहे होते हैं कि भाई तुम कहाँ जा रहे हो, पहले मुझसे मुसाफा करो फिर आगे कहीं बढ़ना। तो ये सारे मनाजिर दिन रात नजर आते। हद यह है कि एक मरतबा मैं यही नमाज पढ़ रहा था, तो नमाज पढ़ते हुए अस्सलाम वालेकुम रहमतुल्लाह दाएं तरफ कहा अस्सलाम वालेकुम रहमतुल्लाह, अभी मैंने पूरा नहीं किया था, वही हाथ बढ़ा दिया मुसाफा करने के लिए। तो ये जो एक बदफहमी पैदा हो गई है, इसको खुदा के लिए दूर करें, इस मसले को आम करें कि सलाम सुन्नत मौकदा, मुसाफा मुस्तहब, और वो भी इस शर्त के साथ कि किसी भी फर्द को, चाहे वो दरमियान में हो या वो शख्स हो जिसको सलाम और मुसाफा किया जा रहा है, उसको कोई तकलीफ पहुंचाए बगैर करो। देखो جب حضور اقدس نبی کریم سرورت عالم صلی اللہ علیہ وسلم ہجرت کے لیے تشریف لے گئے اور قبا میں قیام فرمایا, تو ظاہر ہے جو لوگ سرکار دو عالم صلی اللہ علیہ وسلم کا مدت سے انتظار کر رہے تھے, اشتیاق میں تھے, تو ان کو سرکار دو عالم صلی اللہ علیہ وسلم کی زیارت کا بھی شوق تھا, اور پھر ظاہر ہے کہ آپ کی ذات مقدس سے مصافحہ کرنا کتنی بڑی سعادت تھی. اس واسطے لوگ جوک در جوک آ رہے تھے, لیکن پہچانتے نہیں تھے رسول کریم صلی اللہ علیہ وسلم کو پوری طرح. حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ دیکھنے میں عمر میں بڑے معلوم ہوتے تھے, تھے تو چھوٹے عمر میں لیکن دیکھنے میں بڑے معلوم ہوتے, اور سرکار دو عالم صلی اللہ علیہ وسلم ان سے عمر میں کم لگتے تھے. تو حضرت صدیق اکبر, لوگ حضرت صدیق اکبر کو یہ سمجھ کر کہ یہ حضور ہیں, آپ سے آ کر مطابقت ہے حضرت صدیق اکبر. اب حضرت صدیق اکبر جانتے تھے کہ یہ مصافحہ در حقیقت اس نیت سے کر رہے ہیں کہ میں رسول کریم صلی اللہ علیہ وسلم سے مصافحہ کرنا چاہتے ہیں, لیکن آپ کو یہ احساس تھا کہ اتنا بڑا مجمع ہے اور یہ بار بار سرکار دو عالم صلی اللہ علیہ وسلم سے مصافحہ کریں گے تو سرکار دو عالم صلی اللہ علیہ وسلم کو تکلیف ہوگی, اس لیے وہ منع نہیں کرتے, خود کھڑے ہو گئے, خود مصافحہ کرتے رہے سب سے تاکہ سرکار دو عالم صلی اللہ علیہ وسلم کو تکلیف نہ ہو. یہاں تک کہ جب ایسا وقت آیا کہ دھوپ آنے لگی سرکار دو عالم صلی اللہ علیہ وسلم, تو اس وقت صدیق اکبر نے سوچا کہ آپ کو دھوپ سے کچھ بچانا چاہیے, تو رومال اٹھا کر سرکار دو عالم صلی اللہ علیہ وسلم جب سایہ کیا تو لوگ پہچانے کہ سرکار دو عالم صلی اللہ علیہ وسلم یہ ہے. مقصد کیا تھا کہ حضور اقدس صلی اللہ علیہ وسلم کو زحمت سے بچایا جائے. تو اس وقت نہ انہوں نے کوئی اس بات کا خیال کیا, نہ دوسرے لوگوں نے بعد میں شکوا کیا کہ بھائی تم نے ہمیں حضور کے سے مصافحہ کرنے کے بجائے خود مصافحہ کر لیا, لیکن چونکہ جانتے تھے کہ اسی میں راحت تھی اس لیے اس کا اہتمام فرمایا. تو بھائی یہ مسئلہ جو ہے یہ غلط العام اتنا زبردست ہو گیا ہے کہ لوگوں میں اس کے آداب کی, اس کی حدود کا کی رعایت نہیں رہی. تو جس طرح کوئی آدمی تیزی میں جا رہا ہو تو اس کو سلام کرنے سے منع کیا گیا ہے, اسی طرح اس کو مصافحہ کرنے سے منع کیا. ہاں کسی وقت جب اطمینان ہو تو پھر اس میں سلام پہلے کرے, مصافحہ بعد میں کرے, یعنی کہ بس ہاتھ بڑھا دیے اور سلام کیا نہیں. تو حضرت فرماتے ہیں کہ ایسے وقت مت کرو کہ دوسرے کے ہاتھ ایسے شغل میں رکے ہوں کہ ہاتھ خالی کرنے میں اس کو خلجان ہوگا, بلکہ سلام پر اکتفا کرو, اور اسی طرح مشغولی کے وقت میں بیٹھنے کے لیے منتظر اجازت کے مت رہو بلکہ بیٹھ جاؤ. یعنی کہیں کوئی آدمی مشغول ہے آپ ملنے گئے ہیں تو جا کے سر پر کھڑے نہ ہو جائیں, بیٹھ جائیں تاکہ جب وہ فارغ ہو تو آپ کی ضرور کریں. جو آدمی تیزی سے جا رہا ہو راستے میں اس کو مسافر کے لیے مت روکو, شاید اس کا کوئی حرج ہو جائے. اسی طرح ایسے وقت میں اس کو کھڑا کر کے بات مت کرو. جب ایک آدمی تیزی میں جا رہا ہے اندازہ ہے کہ اس کو جلدی ہے تو پھر اس کو روکنا مسافر کے لیے مناسب نہیں ہے, اور اس میں ہو سکتا ہے اس میں تکلیف پہنچ جائے. یہاں یہ بات بھی عرض کر دوں کہ مستحب بے شک ہے نا مصافحہ, جب اطمینان کی حالت ہو تو مصافحہ کیا ہے, مستحب ہے. اور بعض روایات میں آتا ہے کہ جب دو مسلمان محبت سے مصافحہ کرتے ہیں تو ان کے گناہ گھٹتے ہیں, تو اس لیے مستحب ہے. لیکن اگر دوسرے کو تکلیف سے بچانے کی خاطر کوئی آدمی یہ مستحب چھوڑ دیتا ہے اس لیے کہ بھائی تکلیف نہ ہو, چھوڑ دیتا ہے, تو یہ نہ سمجھے کہ وہ اس مستحب کے ثواب سے محروم ہو گیا, کیونکہ اللہ تبارک و تعالی دینے والے تو وہ ہیں, ثواب دینے والا کون ہے, اللہ تبارک و تعالی. تو یہ ممکن نہیں ہے کہ اللہ تعالی کی طرف سے کسی عمل سے روکا جائے اور پھر اس کے ثواب سے بھی محروم کیا جائے, یہ نہیں ہو سکتا. لہذا اگر کوئی شخص رک گیا کسی ایسے عمل سے جو ثواب کا عمل تھا لیکن اس حدیث کی وجہ سے رک گیا کہ میری ذات سے کسی کو تکلیف نہ پہنچے, تو اس حدیث پر عمل کرنے کی وجہ سے اس کی برکت سے انشاءاللہ اس کے ثواب سے محروم نہیں رہے گا، اللہ تعالیٰ ضرور عطا فرمائیں گے. ہمارے حضرت والا حضرت عارفی قدس اللہ تعالیٰ سرہ وہ فرمایا کرتے تھے کہ رمضان میں اگر کوئی شخص بیمار ہو یا سفر میں ہو تو اس کو اجازت ہے کہ وہ روزہ قضا کر لے، اجازت دی ہے، خود قرآن کریم نے اجازت دی ہے. لیکن جب قضا کرے گا تو ہمارے حضرت فرماتے تھے کہ قضا کرتے وقت انشاءاللہ اس کو امید یہ رکھنی چاہیے کہ جو رمضان میں روزہ رکھنے کا ثواب اس کو ملتا انشاءاللہ وہی ثواب اس کو ملے گا قضا میں بھی. کیوں؟ اس لیے کہ اللہ تبارک و تعالیٰ کے حکم سے قضا کیا. تو یہ نہ سمجھے کہ رمضان کی برکتیں مجھ سے چھوٹ گئی، نہیں، جب قضا کرے گا تو وہی برکت انشاءاللہ حاصل ہوگی. اسی طرح اگر کوئی شخص شریعت کے کسی حکم پر عمل کرتے ہوئے کوئی مستحب کام چھوڑ دیتا ہے، کوئی ایسا کام چھوڑ دیتا ہے جس پر ثواب کا وعدہ ہے، تو شریعت پر عمل کرنے کی وجہ سے انشاءاللہ وہ اس کے ثواب سے محروم نہیں رہے گا، اللہ تبارک و تعالیٰ اس کا ثواب دیں گے، اور کچھ بعید نہیں کچھ زیادہ دے دیں. کیوں؟ اس لیے کہ آدمی نے اپنی اس کا دل کی خواہش تھی، شوق تھا، ارمان تھا، لیکن اللہ کے حکم پر عمل کرتے ہوئے، شریعت پر عمل کرتے ہوئے اس نے اپنے شوق کو چھوڑ دیا، تو اس کی وجہ سے اللہ تبارک و تعالیٰ اگر اس کو زیادہ ثواب عطا فرمائے تو کچھ بعید نہیں ہے. لہذا ایک مسلمان کے لیے محرومی نہیں ہے، ایک مومن کے لیے محرومی کسی حال میں نہیں ہے. اگر وہ شریعت کے تقاضوں پر عمل کرتا رہے تو محرومی نہیں ہے، اللہ تبارک و تعالیٰ کی رحمت سے اس کو اجر و ثواب ویسا ہی ملے گا. پھر حضرت نے فرمایا کہ بعض آدمی مجلس میں پہنچ کر سب سے الگ الگ مصافحہ کرتے ہیں. جیسے ایک مجلس میں 10-12 آدمی بیٹھے ہوئے ہیں، 12-15 آدمی بیٹھے ہیں، وہ آپس میں کوئی بات چیت کر رہے ہیں. اب ایک صاحب آئے، وہ پہلے اس سے مصافحہ، پھر دوسرے سے، پھر تیسرے سے، 12-15 آدمیوں سے اکٹھا ایک ایک کر کے مصافحہ کرنا شروع کر دیتے ہیں، چاہے کسی سے تعارف ہو یا نہ ہو. تو حضرت فرماتے ہیں کہ اس سے بہت وقت صرف ہوتا ہے اور فارغ ہونے تک تمام مجلس مشغول اور پریشان رہتی ہے. تو بھائی جب تک یہ فارغ ہو کے سب سے مصافحہ نہیں کر لے گا اس وقت تک پھر آگے کوئی بات کرنا مشکل ہے. تو قاعدہ شریعت نے یہ بتایا ہے، اتنا بڑا مجمع بیٹھا ہے ماشاءاللہ، تو ایک آدمی کا سلام کر لینا، ایک آدمی کا سلام کرے اور ان میں سے ایک بھی جواب دے دے تو سب کی طرف سے فریضہ ادا ہو. ایک آدمی کی سلام، کوئی مجمع آ رہا ہے اور کسی کے پاس جا رہا ہے تو اس مجمع میں سے ایک آدمی سلام کر لے تو سلام کی سنت سب کی طرف سے ادا ہوگی. ان میں سے جو بیٹھے ہوئے ہیں ان میں سے کسی ایک نے جواب دے دیا تو سب کی طرف سے ادا ہوگی. شریعت نے ہر چیز کی رعایت رکھی ہے. تو حضرت فرماتے ہیں کہ بعض اوقات لوگ آتے ہیں اور ایک ایک سے مصافحہ کرتے رہتے ہیں، تو ایسے میں فرماتے ہیں کہ مناسب یہ ہے کہ جس کے پاس ارادہ لے کر آئے ہو اس سے مصافحہ کرنے پر اکتفا کرو، البتہ کسی دوسرے سے بھی تعارف ہو تو پھر کوئی مضائقہ نہیں. تو جب خیال یہ ہو کہ میں ایک ایک سے جب مصافحہ کروں گا تو سب لوگ منتظر بیٹھے رہیں گے، تشویش جو میں کہہ رہا تھا نا کہ ذہنی تکلیف پہنچانا یا ذہنی تشویش میں مبتلا کرنا، یہ بھی اس میں داخل ہے. تو اگر خیال ہو کہ میں جب تک میں سب سے مصافحہ کروں گا تو سارے لوگ جو ہیں وہ تشویش میں رہیں گے، اضطراب میں رہیں گے، الجھے رہیں گے، تو بس ایک سے کر لو. جب شریعت نے یہ تمہارے لیے رکھا ہے تو اس غرض سے جب تم ایک سے کرو گے اور باقی اس پر باقی کو سلام پر اتباع کر لو گے تو انشاءاللہ ثواب وہی ملے گا جیسے ہر ایک سے کیا ہوتا. تو بھائی یہ چند آداب حضرت والا نے بیان فرمائے ہیں، اور ایک ادب یہ بیان فرمایا کہ بعض لوگ جو مصافحہ کرتے ہیں روپیہ ہاتھ میں دے دیتے ہیں ہدیہ پیش کرنے کے لیے، मुसाफा किया उसी में लपेट हाथ से हाथ लपेट के कोई दे दिया, ये भी पसंदीदा नहीं। क्यों? हजरत फरमाते हैं कि मुसाफा सुन्नत है और इस सुन्नत और इबादत का इज्तिमा और तलव्वुस ऐसी चीज के साथ ठीक नहीं जो सूरत में दुनिया है। खाली होना चाहिए, उसमें पैसा लगा के दे दिया तो एक तो ये उसमें खराबी है, दूसरी खराबी यह है कि बाद औकात अब आदमी मजमे के अंदर मुसाफा कर रहा है और किसी ने रख दिया उससे, या तो पुरानी उससे लेना चाहता है नहीं लेना चाहता, कबूल करता है नहीं करता, बहुत सतर बातें हो सकती हैं भाई। अगर किसी को हदिया पेश करना है तो सीधे तरीके से जाके किसी को पेश कर दो, बाद में कर दो, लेकिन उस वक्त में मजमे का करना ये ठीक नहीं। फिर फरमाया कि मुसाफे के बाद जो हाथ चूमने की रस्म है उसको मौकूफ कर देना चाहिए। बाद लोग मुसाफा करके फिर हाथ चूमते हैं तो फरमाते हैं कि ये सही नहीं है, असल सुन्नत तो मुसाफा है, हाथ चूमना। यानी एक तो ये होता है कि अपना मुसाफा किया अपने हाथ चूमे, गोया हमने एक बाबरकत चीज से मस किया हाथ को तो इसलिए चूमा, जैसे वहां इस्तेलाम होता है अगर ऐसा, ये तो वैसे ही नाजायज है। लेकिन एक ये कि जिसके साथ मुसाफा किया जा रहा है उसके हाथ को, तो हजरत फरमाते हैं कि इसको मौकूफ कर देना चाहिए, क्योंकि असल सुन्नत तो मुसाफा है, हाथ चूमना गो जायज सही, जायज तो है लेकिन सुन्नत नहीं। हाँ, इसका की बुनियाद फरमाया शौक पर है, अगर बहुत ज्यादा शौक है तो मुजायका नहीं, लेकिन महज देखा देखी कि भाई फुलाने हाथ चूमे हैं तो मैं भी चूमूं, और नहीं चूमूंगा तो दूसरे लोग क्या समझेंगे कि ये इतने बड़े बुजुर्ग का मोतकिद नहीं है, तो ये सब ख्याल फजूल है। बहुत ज्यादा शौक का जज्बा हो तो कर ले, और शौक का जज्बा नहीं है तो हजरत फरमाते हैं कि बाज तबाए पर तौहीद का गलबा होता है, उन्हें यह फेर नहायत गरा मालूम होता है, यानी दूसरे का हाथ चूमना ये उनके ऊपर तबीयत पर गरा होता है कि उनको इससे एक तरह से तबीयत पर बोझ होता है। तो हजरत फरमाते हैं मेरा भी मजाक है कि मैं जो बुजुर्गों के हाथ चूमता हूं तो सच ये है कि किसी वक्त तो शौक होता है, और ज्यादातर ये होता है कि देखने वाले कहीं ये ना समझे कि इसको अपने बुजुर्गों के साथ एतकाद नहीं। अल्हम्दुलिल्लाह एतकाद तो अपने बुजुर्गों के साथ मुझको है, बाकी सच यह है कि जोश नहीं है, लेकिन एतकाद होता है लेकिन जोश के दर्जे में नहीं होता। तो ऐसी सूरत में चूमना जो है ये महज दिखावा होगा जो किसी तरह भी दुरुस्त नहीं। और जैसा हजरत ने फरमाया कि बहुत सी तबीयतों पर गरा होता है, बोझ होता है कि दूसरा मेरा हाथ चूम रहा है, तो जब इसमें अंदेशा है दूसरे के दिल पर बोझ होने का तो फिर ऐसे काम क्यों करें जो ना तो सुन्नत है ना मुस्तहब है ना शरीयत ने उसका हुक्म दिया है। हाँ, जायज जरूर है लेकिन उस वक्त जायज है जब शौक का जज्बा हो तो जायज है, लेकिन जब अंदेशा है कि इसकी तबीयत पर बोझ होगा तो फिर ऐसे में वो काम न करना चाहिए। मोहब्बत किसी से, मोहब्बत नाम है किसी को राहत रसानी की फिक्र का, अपने शौक पूरा करने का नाम नहीं बल्कि राहत रसानी, कोई तकलीफ दूसरे को ना पहुंचे मैं राहत पहुंचा दूं, ये है मोहब्बत की हकीकत जो हजरत ने बयान फरमाई। बस भाई अल्लाह तबारक व तआला अपने फजल व करम से अपना, ये एक छोटा सा शोबा है माशरत से मुतालिक जो हजरत के ने बातें बयान फरमाई है, अल्लाह ताला अमल की भी तौफीक अता फरमाए और समझ अता, कौन सा मौका है किस काम का इसकी समझ अल्लाह ताला हमें सही अता फरमाए। اللهم صل على سيدنا محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار يا ارحم الراحمين اپنے فضل و کرم اپنی رحمت سے ہمارے تمام گناہوں کو معاف فرما یا اللہ ہمارے اعمال و اخلاق کی اصلاح فرما یا اللہ ہمیں سیدھے راستے پر چلنے کی توفیق عطا فرما یا اللہ ہمیں اپنے دین کی صحیح سمجھ عطا فرما یا اللہ اس پر عمل کی توفیق عطا فرما اے اللہ اس پر استقامت عطا فرما یا اللہ اپنے دین کو صحیح سمجھنے کی توفیق عطا فرما اس پر عمل کی صحیح توفیق عطا فرما اس پر استقامت عطا فرما یا اللہ تمام حاضرین اور حاضرات کو ان کے تمام جائز مقاصد میں کامیابی عطا فرما، یا اللہ سب کی پریشانیوں کو دور فرما، یا اللہ سب کی مشکلات کو آسان فرما. اللہم انا نسألک من خیر ما سألک منه عبدک و نبیک سیدنا محمد صلی اللہ علیہ وسلم، و نعوذ بک من شر ما استعاذک منه عبدک و نبیک سیدنا محمد صلی اللہ علیہ وسلم. ربنا تقبل منا انک انت السمیع العلیم، و تب علینا انک انت التواب الرحیم. وصلى الله تعالى على خير خلقه سيدنا مولانا محمد وعلى آله وأصحابه أجمعين. آمين برحمتك يا رب.